हाम्रे ऐना हप्ता हाम्रे औरे विषय वस्तु में बातचीत करेक लग अपने इनके संग ऐने बाटी कार्यक्रम सुनेक लग न्यूटा फेडे हटी
लीटे दूसर कार्यक्रम सम के लग कार्यक्रम उत्पादक वीरेंद्र शाह संगे मई मक्खन ठारो
ओ मई जानू का बिदा हुई टी राम राम
DFM टाइम चेक इट्स 6:30 PM
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा साँझ 6:30 बजेको आजको खबरबाट दीपक जोशीको नमस्कार। सुरुमा यस प्रसारणका प्रमुख खबरहरू। सरकारका गतिविधि हेर्दा निर्वाचन हुनेमा धेरै आशंका उब्जिएको एमाले उपाध्यक्ष भीम रावलको भनाई, सबै उपलब्धि समाप्त गर्ने विदेशी षड्यन्त्रमा सत्ताधारी दलहरू पनि हिस्सेदार बनिरहेको आरोप। सरकारी विद्यालयप्रतिको विश्वास घटिरहेका बेला माध्यमिक शिक्षाका सबै अधिकार स्थानीय तहलाई प्रत्यायोजन, विज्ञलाई परिचालन गर्न सक्ने नेतृत्वको खाँचो। दार्चुलामा सेनाको हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी, चुनावको मिति सरेपछि कार्यक्षेत्र खटिएका निर्वाचन अधिकृतहरू फिर्ता। र फुलबारीको खेदा र बहुलिया गाउँसँगै जोडिएको ललितपुर पनि मोहना कटानको उच्च जोखिममा, ललितपुरका बासिन्दाको पनि बस्ती जोगाइदिन माग।
मेटलाइफ प्रस्तुत गर्दछ DPS डिपोजिट प्रोटेक्सन स्किम, जसमा पाउन सक्नुहुनेछ
7 विभिन्न ठूला रोगहरूबाट सुरक्षा र दोहोरो दुर्घटना लाभ सहितको जीवन बीमा तथा बचतको सुविधा, आकर्षक परिपक्वता रकम वा पेन्सन योजना।
थप जानकारीको लागि DPS टाइप गरी 32288 SMS पठाउनुहोस्। मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
आजसम्म व्यवस्था परिवर्तन हेर्यौं, अब अवस्था परिवर्तन गरौं। आसन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार अनि सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाललाई विजयी गराउँ।
आ मुन्रे ब्रो, तिमी त मर्निङ वाक आउँदा पनि फेरि जुत्ता लाएर आउँछौ बा।
लाउन परेन त, नयाँ नयाँ भेराइटी आइरहन्छ।
हाय मुन्द्रे ब्रो, मिटिङमा जाँदा एउटा अहिले चाहिँ अर्कै जुत्ता?
अनि के त, स्टाइलिस्ट त हुनै पर्यो नि।
वाह मुन्द्रे ब्रो, अफिसमा त फेरि अर्कै जुत्ता।
भरि बेलुका फेरि अर्कै हुन्छ, पार्टी सुज।
तपाईँ कुन कुन ब्रान्डका चाहिँ जुत्ता लाउनुहुन्छ?
एउटै ब्रान्डको लाउँछु, नेपालमा बनेको रोयल सुज, नामै काफी छ। हिमाल पहाड तराई, रोयल सुज सबैको रोजाई।
रेडियो रेडियो रेडियो
93.8 दिनेश FM, द वॉइस ऑफ हार्वेस्ट।
आजको खबर अब विस्तारमा। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारका पछिल्ला गतिविधिले स्थानीय तह निर्वाचन हुनेमा धेरै आशंका उब्जिएको बताउनु भएको छ। आज पार्टीको प्रदेश नम्बर 7 प्रचार विभागले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले माओवादी केन्द्र र कांग्रेस नै निर्वाचन हुन नदिने षड्यन्त्रमा लागेकाले निर्वाचन हुनेमा आशंका देखिएको बताउनु भएको हो। निर्वाचनका सबै तयारी पूरा भइसकेपछि एकाएक सहमतिका नाममा संविधान संशोधनको अनावश्यक मुद्दा ल्याएर निर्वाचन हुन नदिने षड्यन्त्र गरिएको उहाँको आरोप छ। निर्वाचन हुन नदिने र माघ 7 संवैधानिक रिक्तता निम्त्याएर अहिलेसम्मका सबै उपलब्धि समाप्त पार्ने विदेशी षड्यन्त्रको सत्ताधारी दलहरू पनि हिस्सेदार बनेको उहाँले आरोप लगाउनुभयो।
सरकारले अलिकति पनि इमानदारी राख्छ भने वैशाख 31 गते घोषणा गरिसकेर निर्वाचन आयोगले सामग्री समेत तत्तत् क्षेत्रमा पठाइसकेको अवस्था छ। त्यसकारण निर्वाचन त्यो अर्थमा हुनुपर्ने हो, तर सरकारले यो संविधान संशोधनका अनेक कुराहरू ल्याएर हुँदा हुँदा स्थानीय तहको संख्या समेत हेरफेर गर्ने जुन कुरा ल्याएको छ, यो सरकारले बाहिर मुखले चुनाव भने पनि भित्रबाट चुनाव विरोधी षड्यन्त्र गरिरहेछ कि भन्ने हामीलाई शंका छ।
निर्वाचनको वातावरण बनिसकेको स्थितिमा निर्वाचन बिथोल्ने गरी राष्ट्रिय हित विपरीत संविधान संशोधन प्रस्ताव ल्याएर संविधान ध्वस्त पार्ने प्रयास सुरु भएको उपाध्यक्ष रावलको दावी छ। उहाँले जनसङ्ख्याको आधारमा स्थानीय तह थप्ने कुरा गर्ने हो भने सबैभन्दा बढी जनसङ्ख्या प्रदेश नम्बर 3 र त्यसपछि प्रदेश नम्बर 1 रहेको बताउँदै ती प्रदेशमा किन नथपिएको भन्दै प्रश्न उठाउनुभयो। उहाँले स्थानीय तह अवैज्ञानिक र अराजनैतिक रूपमा थप्ने, नेपालीलाई अल्पमतमा पारी नेपालको तराईलाई विभाजन गर्ने षड्यन्त्र रहेको आरोप लगाउनुभयो।
जनसङ्ख्याको आधारमा स्थानीय तहको संख्या बढाउने भन्ने, अनि सबभन्दा बढी जनसङ्ख्या त 3 नम्बर प्रदेशमा छ नि, अनि त्यहाँ किन नबढ्ने? अनि यस्तो षड्यन्त्रलाई स्वीकार गर्न सकिन्छ त? सहमतिको नाममा एकपछि अर्को न्यू झिक्ने र देशमा त्यसलाई चुनावमा पनि जान नदिने, राजनीतिक स्थायित्व पनि जान नदिने, त्यो स्थिति देखेको हुनाले त्यसको विरोध गर्नुपर्ने स्थिति आएको।
स्थानीय तहको निर्वाचनमा कङ्ग्रेस र माओवादीको चुनावी तालमेलका विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाब दिँदै रावलले हारको मानसिकतामा रहेकाहरूले त्यसो गर्न पनि सक्ने बताउनुभयो। उहाँले राजनीतिमा हिजोको दिनमा एकअर्कालाई वर्गशत्रु मान्नेहरू, टाउकाको मोल तोक्नेहरू बीचमा एकता भए कुनै अन्यथा मान्न नहुने पनि बताउनुभयो।
हिजो कुनै दिन एकअर्काको टाउकाको मूल्य तोक्ने, एकअर्कालाई देखेर मार्ने राजनीतिक दलहरू एक ठाउँमा आएको प्रसङ्ग पनि हामीले सुन्न पाएका छौँ। यो पनि एउटा वर्ग शत्रु भनेर घोषणा गर्ने, एकअर्काको कसैले टाउकाका मूल्य तोक्ने, कसैले टाउको काट्ने, तर गएर निर्वाचनमा चाहिँ नेकपा एमाले जस्तो देशभक्त राजनीतिक दललाई पराजित गर्नुपर्छ भने गठबन्धन गर्ने, यस्तो आश्चर्यको कुरा पनि मैले यो प्रदेश नम्बर 7 सुनेको छु।
राहुलले भूकम्प गएको 2 वर्षसम्म पनि सरकारले त्यहाँका जनताको व्यवस्थापन गर्न नसकेकाले अहिलेको सरकार असफल भइसकेको बताउनुभयो। स्थानीय तहको निर्वाचनपछि शिक्षाको व्यवस्थापन कस्तो हुने भन्ने सबैमा जिज्ञासा छ। स्थानीय तहको निर्वाचन घोषणा भएसँगै सङ्घीय शिक्षाको बहस गर्मिएको छ। सङ्घीय शिक्षा प्रणालीको स्वरूप र व्यवस्थापनबारे अहिले विभिन्न अनुमान र अड्कल गरिँदैछ। हालसम्म संहितामा शिक्षाको व्यवस्थापनका बारेमा केही प्रावधान स्पष्ट भए पनि धेरै विषयहरू अझै स्पष्ट हुन बाँकी छन्। संविधानले माध्यमिक शिक्षाका सबै अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेपछि अब स्थानीय तहमा कस्ता व्यक्ति चुनिएर आउँछन् भन्ने कुरा पनि अहिले चर्चामा छ। स्थानीय को शैक्षिक क्षेत्रमा द्रुत गतिमा विकास एवं विस्तारको लागि आवश्यक नीति योजना र कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन गर्ने निकायका रूपमा स्थानीय तहलाई जिम्मेवारी सुम्पिएको छ। प्रारम्भिक बाल शिक्षा तथा विद्यालय, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक एवं निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड निर्माण, योजना कार्यान्वयन र नियमन गर्नेदेखिका कार्यभार स्थानीय तहलाई दिइएको छ। असीमित अधिकार प्राप्त स्थानीय तहमा सबै अधिकारको विज्ञ व्यक्ति आउने सम्भावना त छैन, तर पनि स्थानीय तहलाई दिएको अधिकारको सही सदुपयोगका लागि विषय विज्ञहरूलाई परिचालन गर्न सक्ने व्यक्तिको हातमा स्थानीय तह पर्छ वा पर्दैन भन्ने सबैको चिन्ताको विषय बनेको छ। सरकारी शैक्षिक संस्थाप्रतिको विश्वास घटिरहेका बेला स्थानीय तहमा सबै क्षेत्रका विज्ञलाई परिचालन गर्न सक्ने नेतृत्वको खाँचो देखिएको छ। सुनौ सहकर्मी नवराज पनेरको रिपोर्ट।
सरकारी विद्यालय प्रतिको विश्वास घटिरहेका बेला माध्यमिक शिक्षाका सबै अधिकारहरू स्थानीय तहलाई प्रत्यायोजन गरिएपछि ती स्थानीय तहलाई चलाउने नेतृत्व कस्तो हुन्छ भन्ने विषयमा बहस सुरु भएको हो। संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेको छ। स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको अधिकार स्थानीय तहलाई दिइएपछि स्थानीय तहमा शिक्षा प्रणालीको स्वरूप र व्यवस्थापनबारे धेरैलाई जिज्ञासा भइरहेको छ। स्थानीय तहलाई असीमित अधिकार दिइएको छ, यसमा सबै क्षेत्रको विज्ञ एउटै व्यक्ति हुन सक्दैन, त्यसैले ती विज्ञ व्यक्तिहरूलाई परिचालन गर्न सक्ने नेतृत्व नै स्थानीय तहमा ल्याउनु पर्ने सुझाव छ शिक्षाविद तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर हेमराज पन्तको।
चुनावमा आउने सबै मान्छेहरू त्यसै विषयको विज्ञ हुँदैन, त्यसले उसले शिक्षा सम्बन्धी, स्वास्थ्य सम्बन्धी, खानेपानी अरू धेरै विषयको हुन्छ, उसमा यो लिडरसिप क्यापासिटी हुनु पर्यो कि ती विषयका विज्ञहरूको सहायता लिन सक्नु पर्यो। सबै मेयरमा आउने मान्छे शिक्षाविद हुँदैनन्, उसमा त्यो म्यानेजमेन्ट क्यापासिटी हुनु पर्यो, उसले सबै विषयको जो शिक्षा सम्बन्धी कामलाई शिक्षाविदहरूको सहायता लिनु पर्यो, स्वास्थ्य सम्बन्धी स्वास्थ्य सम्बन्धी लिनु पर्यो, त्यस सम्बन्धी बेसिक उसको अवेरनेस
संविधानले माध्यमिक तह अर्थात् कक्षा 12 शिक्षाको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेपछि त्यसमा परीक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई दिएमा प्रमाण पत्रको विश्वसनीयताबारे पनि अहिले प्रश्न उठिरहेको छ। विद्यालय तहमा शिक्षकको सरुवा लगायत व्यवस्थापन र शिक्षक दरबन्दी मिलानको अधिकार पनि स्थानीय तहलाई प्रत्यायोजन गरिएको छ। शिक्षा सम्बन्धी असीमित अधिकार प्राप्त स्थानीय तहमा दलीय स्वार्थभन्दा माथि उठ्न नसक्ने नेतृत्व आए त्यसै त बेरोजगार उत्पादन गर्ने कारखानाको परिचय बोकेको विद्यालयहरूको अवस्था के होला? चिन्ताको विषय बनेको छ। नेपाल शिक्षक महासंघका कैलालीका अध्यक्ष धनबहादुर सिंह,
हरेक क्षेत्रमा अब शैक्षिक स्तरलाई सुधार नगरेर त अब यसको विकल्पै छैन। त्यसैले आगामी आउने जुनसुकै जनप्रतिनिधिहरूले पनि शिक्षा क्षेत्रमा देखिएका विकृतिहरूलाई समाप्त गरेर यसमा व्यापक सुधार गर्दै जानु एउटा प्रमुख दायित्व हुनेछ। शिक्षाका हरेक स्वरूपहरू परिवर्तन हुने, पाठ्यक्रमदेखि लिएर यसका शिक्षक नियुक्तिमा व्यापक परिवर्तन आउनेछ यो संहिता लागू भइसकेपछि।
विद्यालय स्थापनाको अनुमति दिने अधिकार पनि स्थानीय तहलाई दिइएको छ। अहिले कैलालीको सन्दर्भमा मात्रै हेर्ने हो भने 100 बढी विद्यालयहरू अनुमति बिना सञ्चालन भइरहेका छन्। धेरै देशमा सरकारी विद्यालयप्रति जनताको बढी विश्वास हुन्छ, त्यहाँ पढाउनका लागि प्रतिस्पर्धा हुन्छ। तर हाम्रो देशमा सरकारी विद्यालयलाई विद्यार्थी पाउनै मुस्किल भइरहेको छ भने निजी विद्यालयहरूमा चाप बढिरहेको छ। शिक्षा सम्बन्धी नीति नियम बनाउन सक्ने अधिकार पनि स्थानीय तहलाई दिइएकाले शिक्षाको जर्जर अवस्था सुधार गर्न स्थानीय तहमा जनप्रतिनिधि पनि व्यवस्थापनमा परिपक्व, मिसन र भिजन भएको व्यक्तिको खाँचो देखिएको छ। फेरि शिक्षाविद डाक्टर हेमराज पन्त,
जसले हाम्रो समाजको शिक्षा, प्राथमिक शिक्षा सम्बन्धी समस्या के हो त्यो थाहा पाएको हुनु पर्यो र त्यसको समाधानको लागि कस्तो नीति बनाउनु पर्छ र त्यसबाट कसबाट सहयोग लिनुपर्छ, त्यस्तो विज्ञहरूको सहयोग लिन सक्ने क्षमता भएको मान्छे हामीसँग हुनु पर्यो। किन सबै कुरा आफै जान्दछ भन्ने होइन, त्यसले अहिलेको अवस्थामा समयानुकूल हाम्रो शिक्षालाई सुधार गर्नुपर्ने देखिन्छ। वर्ल्ड क्लासको नभए पनि अरू एसियाको स्ट्यान्डर्डको हाम्रो शिक्षा पुर्याउनलाई, अरू देशमा प्राथमिक शिक्षाको अवस्था के छ, हाम्रो यहाँ केले समस्या पारिरहेका छ, देशको यति ठुलो लगानी सरकारी शिक्षामा छ त्यसबाट रिजल्ट आउन सकेका छैन, यसलाई के गर्न सकिन्छ भन्ने अलिकति सकारात्मक भिजन भएको र केही समाजमा 5-7 वर्षमा नै केही रिजल्ट दिन सक्ने खालको व्यक्ति आउनु पर्ला जस्तो मलाई लागेको छ।
अहिले पनि सुदूरपश्चिममा पढ्ने उमेरका बालबालिका आधारभूत तहको शिक्षाबाट पनि वञ्चित भएका छन् भने 2-4 कक्षा पढिसकेपछि कक्षा छोड्ने दर पनि प्रदेश नम्बर 7 सबै जिल्लामा बढी छ। सरकारी विद्यालयमा निशुल्क शिक्षा कागजमा मात्रै सीमित छ भने निजी विद्यालयमा पढाउने अभिभावकहरू चर्को शुल्क वृद्धि र वर्षेनी पाठ्य पुस्तक परिवर्तनको मारमा परेका छन्। पढे लेखेको भन्दा पनि यी सबै विषयका जानकार र समस्या समाधान गर्न सक्ने क्षमतावान व्यक्ति नै स्थानीय तहको हकदार भएको छ। पञ्चौदै उच्च मावि धनगढीका प्राचार्य पदम सिंह कुवरको,
जुन अपर्च्युनिटी थोरै हुन्छ नि सबै विषयका सबै जानकार हुनुपर्छ भन्ने त अब त्यो अब सम्भव नहोला। शिक्षा सम्बन्धी विज्ञहरूको टोली बनाएर अथवा शिक्षाका महत्त्वका बारेमा जानकारी भएको, कमसेकम राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक आवश्यकताहरूका बारेमा जानकारी भएको र भोलिका समयमा अन्तर्राष्ट्रिय मार्केट वा राष्ट्रिय मार्केटमा के प्रकारको शिक्षा तयार गर्ने जस्तो सोच खोज गर्न सक्ने त्यस्ता मान्छे भयो भने शिक्षा राम्रै होला।
दिनेश एफएमका लागि नवराज पनेरु धनगढी।
आजको खबरमा अब एकैछिन ब्रेकको पालो।
यो उजेलीको घर किन उज्यालो भयो भने त एलजी ब्रान्डको इलेक्ट्रोनिक सामानले पो रहेछ।
ए मिरियामै हो र भने कहाँबाट ल्याकी रहेछ नि यति राम्रा सामान?
कहाँ हुनु, त्यही त हो विवेक मार्केटर्सबाट। हाम्रो यहाँ एलजी ब्रान्डका टिभी, एलसिडी, एलइडी, फ्रिज, भ्याकुम क्लिनर, वासिङ मेसिन, डिप फ्रिज, मोबाइल तथा सम्पूर्ण इलेक्ट्रोनिक सामान काठ तथा स्टिलबाट निर्मित, सोफा, दराज, पलङ, घर तथा अफिसियल सम्पूर्ण फर्निचर र फर्निसिङका सामान, पर्दा, कार्पेट, म्याट्रेस, फाइबर सिरक, ब्ल्याङ्केट सुपथ मूल्यमा पाइन्छन्।
सम्पर्क विवेक मार्केटर्स एन्ड सप्लायर्स, एभरेस्ट ब्याङ्क अगाडि। सम्पर्क 523-996।
या यो झाल्डुका देखेर पनि म त हैरान भइसके।
के भयो, किन फतफताइरहेको?
मैले पहिले नै भनेको होइन, क्याम्पस रोडमा रहेको गोपाल दाईको पशुपति काष्ठ उद्योगबाट अल्मुनियमको झाल्डुका, स्टिल रेलिङ, स्ट्रक्चर ग्लेजिङ लगाऊ भनेर तपाईँलाई भनेको लाग्ने भए पो? न बाङ्गिने डर, न बिग्रेला भन्ने डर।
ल ल, अब त्यहीबाट यी सबै सामानहरू ल्याउला, फोन गर्नु पर्यो। खै मोबाइल ल्याऊ त।
के को फोन गर्नु पर्यो, नम्बर थाहा छ र?
मलाई थाहा नभए के भयो, तिमीलाई त थाहा छ नि कति हो, भन न।
कति हुनु नि? 98484-26788 त हो नि।
पशुपति काष्ठ तथा स्टिल फर्निचर उद्योग, क्याम्पस रोड, क्याम्पस गेट नजिक, धनगढी।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। स्थानीय तहको निर्वाचन सरेपछि दार्चुलामा पनि गाउँ खटिएका निर्वाचन अधिकृत आफ्ना आफ्ना कार्यक्षेत्र फिर्ता भएका छन्। जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार वैशाख 31 गते हुने निर्वाचन जेठ 31 गतेलाई सरेपछि निर्वाचन अधिकृतहरू कार्यक्षेत्र फर्किएका हुन्। 7 गाउँपालिका र 2 नगरपालिकाका लागि निर्वाचन आयोगबाट खटिएका कर्मचारीहरू आआफ्नो कार्यक्षेत्र फर्किएका हुन्। वैशाख 3 गते जिल्लामा पुगेका निर्वाचन अधिकृतहरूले मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम थियो।
यसबीच वैशाख 1 गतेदेखि दार्जुलामा सुरु भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित गरिएको छ। सरकारको दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय अनुसार दार्जुलामा जेठ 31 गते निर्वाचन हुने भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय दार्जुलाले जनाएको छ। मतदाताको घर दैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न वैशाख 1 गतेदेखि जिल्लाभरि 127 जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएका थिए। दार्जुलामा स्थानीय तहको निर्वाचनका लागि 128 मतदान स्थल तोकिएका छन् भने निर्वाचनमा भाग लिन 12 दल दर्ता भएका छन्। दुई नगरपालिका र 7 गाउँपालिका रहेको दार्जुलामा 72,906 जना मतदाता रहेका छन्। चुनाव सरे पनि दार्जुलामा हेलिकप्टर मार्फत निर्वाचन सामग्री पुगेको छ। बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत निर्वाचनमा चाहिने आवश्यक सामग्री पुगेको हो। हेलिकप्टरमा अनुसूची फारम, निर्देशिका, मतपेटिका लगायतका सामग्री आइपुगेको जिल्ला निर्वाचन अधिकारी तुलसीराम पाण्डेले जानकारी दिनुभयो। बैतडीमा पनि जेठ 31 गते निर्वाचन हुने भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। मतदाताको घर दैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न वैशाख 1 गतेदेखि जिल्लाभरि 187 जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएका थिए। निर्वाचन आयोगले निर्देशनअनुसार स्थगित गरिएको मतदाता शिक्षा कार्यक्रम आगामी जेठ 5 गतेदेखि पुनः सुरु गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधव प्रसाद फुयालले जानकारी दिनुभयो। फुलबारीको खेदा र बहुलिया गाउँसँगै जोडिएको ललितपुर पनि मोहना नदीको कटानका कारण उच्च जोखिममा परेको छ। खेदा बहुलिया र ललितपुरको बस्ती मोहना नदीको किनारमा अवस्थित छ। माथिबाट खेदा र बहुलियामा तीव्र कटान गरिरहेको मोहनाले ललितपुरलाई समेत छुन थालेपछि त्यहाँका बासिन्दा त्रसित बनेका छन्। ललितपुर टोलको सामुदायिक वनमा तीव्र कटान गरिरहेको मोहनाले गाउँमा समेत क्षति पुगाउन थालेपछि स्थानीय त्रसित बनेका हुन्। उनीहरूले भोट माग्न मात्रै गाउँ पस्ने नेताहरू समक्ष नदी कटान रोकथामका लागि तटबन्धनको माग गरिरहेका छन्। सुनौ टोल टोलमा दिनेश एफएम स्तम्भका लागि ललितपुर पुगेर तयार पारिएको यो रिपोर्ट। माथिबाट खेदा र बहुलिया गाउँ बगाउँदै आएको मोहनाले अब छिमेकमै रहेको ललितपुर गाउँलाई समेत छुन थालेपछि त्यहाँका स्थानीय बासिन्दा पनि त्रसित भएका हुन्। वर्षेनी तीव्र कटान गरिरहेको मोहनाको क्षति रोक्न सम्बन्धित निकायले कुनै पहल नगरेकोले ललितपुर गाउँ समेत उच्च जोखिममा परेको स्थानीयको भनाइ छ।
मेरो नाम रिटा चौधरी हो। यहाँ नदी दुःख दिए छ, यहाँ बारी पछ बाटो बलोटार बनाइदिन्छु भनेर अनि बनाएको चाहिँ छैन भन्न त भन्छन्। यता नदी आछ रे तटबन्धन गर्दैछु भनेर त्यो काङ्ग्रेसले भने हो गर्दै।
चुनावका बेला भोट माग्न आउने नेताहरूले खेदा र बहुलियामा जस्तै गरी ललितपुरमा समेत तटबन्धन गरिदिने भन्दै मत मागेका थिए। यसअघिका निर्वाचनका बेला तटबन्धन गरिदिने भन्दै मत मागेका नेताहरू फेरि अर्को चुनावका बेला पनि त्यही तटबन्धनलाई मुख्य एजेन्डा बनाउँदै मत माग्न आउन थालेका स्थानीयको भनाइ छ।
मेरो नाम राम प्रसाद चौधरी। सबभन्दा पहिले त बाढी लाग्ने हो अनि नर्सरी हाम्रो छ, नर्सरी कटान भइराखेको छ बाढीले। व्यक्तिगत जमिन पनि काटिरहेछ। काङ्ग्रेसको नेता आएर भनेको थिए होइन यहाँ तटबन्धन लगाइदिने भनेर, यहाँ पूर्व उता कहाँ कन्द्रीदेखि यता सबै लाउने भनेको थियो। खै अब लाउने त भनेको थियो, अब के हुँदैछ त्यो चाहिँ थाहा छैन हामीलाई।
नेपालमा अहिले वन सम्पदा जोगाउन ठुलो रकम खर्च भइरहेको छ, तर ललितपुर गाउँमा रहेको सामुदायिक वन मोहनाको कटानले आधा बनाइसक्दा समेत जोगाउन कसैले पहल नगरेको स्थानीयको गुनासो छ।
कृष्ण चौधरी हो। यही हो, बारी आउँछ त्यता तिर नर्सरी रोपेर लगा छ, त्यही नर्सरी कटान भइराखेको छ। पहिले बोट हाल्दाखेरि काङ्ग्रेसले चाहिँ भन्यो तटबन्धन गरिदिन्छु भनेर भन्यो, अहिलेसम्म गरेको छैन। नदी चाहिँ छिटो छिटो आइराखेको छ, चुनावको बेला मात्रै भन्छन्, अरू बेला त भन्दैनन्।
मेरो नाम चाँदनी चौधरी। बारी आउँछ, घर पनि हाम्रो अब यस्तो हुन्छ, यताको गाउँ धान सबै तल हुन्छ। बारी आउँछ भनेर धेरै डर लाग्छ। माथि 81 बारी आउँदाखेरि सराउनु पनि अप्ठ्यारो पर्छ। बर्खामा यता खेती गरेपछि यस्तो खाना बोकेर हामीहरू अब खेतमा लग्छौँ, अब त्यो खाना चाहिँ लग्दाखेरि अप्ठ्यारो पर्छ, बाटो अप्ठ्यारो छ। उतातिर बाढी आउँछ, अब इन्डिया चाहिँ उतातिर तटबन्ध लगाइसक्यो, हाम्रो चाहिँ यता अब यस्तै छ, पुरै जङ्गल लगिसक्यो। खै केही गर्दैनन् होला, अब भोट माग्दाखेरि भन्छन् यस्तो गर्छौँ उस्तो गर्छौँ भनेर ठुल्ठुला कुरा गर्छन्, काम गर्दाखेरि चाहिँ केही गर्दैनन्।
नदी तटबन्धन सहित खानेपानी र पक्की सडकको आश्वासन समेत दिएर मत मागेका नेताहरूले चुनावपछि फर्केर नहेरेको पीडा ललितपुरका बासिन्दासँग छ। तर अब भने नेताहरूको झुटो जाल झेलमा नफस्ने उनीहरू बताउँछन्।
मोर नाम हरिप्रसाद चौधरी हो। हमारे यहाँ बाढ़ पीड़ित के ज्यादा समस्या बा। नेता होकर आके आश्वासन देत है, चुनाव के समय में नेता होकर आके आश्वासन देत है, पुल बना दे, तटबंधन बना दे, कह के तर अभी सम्म कोई काम नहीं कर लोहित। हमारा ज्यादा चिंतित बाटी यहाँ बलवाटार जीना डगर पटान करना बा, उफे करा देव को आश्वासन दे लें, तर उफे अभी पूरा हुई नहीं हो। तर ये नेता होकर आश्वासन सिर्फ देते हैं, तर आप हमारा ये चुनाव में मन चिन्ह का किल वोट देना सोच में बाटी।
चुनाव में तो अब नेता आई राख्छन्, कसलाई दिने सबैले उही कुरा गर्छन्, म पनि गर्दिन्छु म पनि गर्दिन्छु, गर्ने चाहिँ खै कसै हो, गरेको छैन अहिलेसम्म। अब जसले गर्यो अलिक राम्रो काम जसले गर्छ उसलाई।
दिनेश एफएम का लागि दीपक जोशी धनगढी। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
सूचना चमलिया जलविद्युत आयोजनाले निर्माण गरिरहेको 132 केभी प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षतिपूर्ति रकम जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत वितरण भइरहेकाले आफ्नो क्षतिपूर्ति दाबीको लागि सम्बन्धित नगरपालिका गाउँपालिकाको सिफारिस सहित सम्बन्धित जग्गा धनीले लालपूर्जा र नागरिकताको प्रतिलिपि सहित जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन पेश गर्न हुन सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सम्पर्क गर्नुपर्ने स्थान जिल्ला प्रशासन कार्यालय लेखा शाखा धनगढी कैलाली, फोन नम्बर 091-521-801।
कोषमा आबद्ध हुने सम्बन्धमा कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीबाट जारी अत्यन्त जरुरी सूचना। कर्मचारी सञ्चय कोष नवौं संशोधन ऐन 2073 स्वरोजगारमा संलग्न व्यक्ति वा निजी रूपमा सञ्चालित व्यवसाय वा रोजगारीबाट आय आर्जन गर्ने इन्जिनियर, चिकित्सक, कानून व्यवसायी, लेखा परीक्षक लगायतका पेसा व्यवसाय गर्ने व्यक्ति वा निजसँग सम्बद्ध कर्मचारी, वैदेशिक रोजगारमा संलग्न व्यक्ति, घरेलु कामदार, कृषक, असंगठित क्षेत्रमा कार्यरत श्रमिक, चिया बगानका श्रमिक तथा सहकारी संघ संस्थामा कार्यरत कर्मचारीहरूले कोषमा रकम जमा गराउन सक्ने, साथै प्रचलित कानून बमोजिम संस्थाको रूपमा स्थापना भएको बैंक, वित्तीय संस्था लगायत साना ठूला कम्पनी, फर्म, उद्योग वा त्यस्तै अन्य सरकारी वा गैर सरकारी संस्था, नेपाल अध्याज्य स्थित कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्था समेतले कोषसँग सम्झौता गरी कर्मचारी सञ्चय कोषबाट प्रदान भइरहेको सामाजिक सुरक्षा र सञ्चय कोष व्यवस्थापनद्वारा लाभान्वित हुन सूचना गरिएको छ। सुरक्षित आर्थिक भविष्य र सामाजिक सुरक्षाका लागि कोषमा आबद्ध हौ। कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढी, सम्पर्क फोन 091-520-692, 091-525-608।
ब्रेकपछि आजको खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतबाट फागुन 7 गते फरार रहेका धनसिंह विष्टलाई प्रहरीले आज पक्राउ गरेको छ। कडा सुरक्षा घेराबाट भागेका विष्टलाई प्रहरीले दार्चुलाको पाङ्गालाबाट पक्राउ गरेको हो। हिरासतबाट भागेदेखि विष्टको प्रहरीले खोजी गरिरहेको थियो। साबिकको सुनसेरा 3 घर भएका विष्ट स्थानीय बजारमा चोरी गरेको आरोपमा पक्राउ परेका थिए। विष्टले गाउँकै 3 पसलमा तोडफोड गरेको, 10 किलोग्राम तौल भएको तामाको ताउलो चोरी गरेको लगायतका आरोप लागेको थियो। प्रहरीले विष्टलाई गत माघ 24 गते 3,000 रुपियाँ नगदसहित पक्राउ गरी हिरासतमा राखेको थियो। विष्ट हिरासतबाट भागेपछि प्रहरीले चारजना प्रहरीलाई निलम्बन गरेको छ। शैक्षिक क्षेत्रमा रहेका विकृतिहरू हटाउनका लागि संयुक्त विद्यार्थी संगठनले सुरु गरेको आन्दोलन अन्तर्गत आज धनगढीका 1 दर्जन बढी विद्यालयहरूमा तालाबन्दी गरिएको छ। विद्यार्थी र अभिभावकहरूको ढाड सेक्ने गरी बढाइएको शुल्क खारेज गर्नुपर्ने, 10% छात्रवृत्ति अनिवार्य लागू गर्नुपर्ने, अवैधानिक विद्यालय खारेज गर्नुपर्ने, वर्षेनी हुने पाठ्यपुस्तक परिवर्तनको कार्य बन्द गर्नुपर्ने, सामुदायिक विद्यालयमा निशुल्क शिक्षा कार्यान्वयन गर्नुपर्ने मापदण्ड विपरीत सञ्चालित ट्युसन सेन्टर बन्द गर्नुपर्ने लगायतका माग राख्दै गरेको आन्दोलन अन्तर्गत आज तालाबन्दी गरिएको हो। धनगढीका स्टेपिङ स्टोन, जेसिस एभरेस्ट, सिद्धार्थ शिशु सदन, एलायन्स इन्टरनेसनल, धनगढी सिटी, हिमालयन एकाडेमी, वेस्टर्न एकाडेमी, क्यास्पियन एकाडेमी, ऐश्वर्य विद्यानिकेतन, एक्सिस विद्याश्रम, जयमालिका उच्च मावि र ग्यालेक्सी स्कुलमा तालाबन्दी गरिएको हो। टिकापुरका निजी विद्यालयमा पनि आज तालाबन्दी गरिएको छ। शुल्क बढाएका स्कुलको लेखा र प्रशासन शाखामा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष डम्बर भट्टराईले जानकारी दिनुभयो। स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल दार्चुलाको भवन निर्माणको सर्वे गर्न प्राविधिक टोली 1 साताभित्र पठाउने तयारी गरेको जनाएको छ। जिल्ला अस्पताल दार्चुलाका डाक्टर रवि रञ्जन शाहका अनुसार अबको 1 साताभित्र प्राविधिक टोली आएर स्टिमेट तयार गर्नेछ।
गत चैत 18 गते दार्चुलालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको क्रममा स्वास्थ्य सचिव डाक्टर सेनेन्द्र राज उप्रेतीले 3 साताभित्र जिल्ला अस्पतालको भवन निर्माण कार्य सुरु गर्ने उद्घोष गरेका थिए। 2070 सालमा आएको बाढीले जिल्ला अस्पतालको आधा भवन बगाएको थियो। भवन बगेपछि अस्पताललाई भवन अभाव भएको छ। भवन अभावमा सेवा प्रवाह गर्न समस्या भएको भन्दै जिल्लावासीले नयाँ भवन निर्माणका लागि स्वास्थ्य सचिव उप्रेतीसँग माग गरेका थिए। कैलालीको अत्तरियास्थित सुदूरपश्चिम समावेशी प्राथमिक विद्यालयमा 4 कोठाको सुविधा सम्पन्न शौचालय र स्नान गृह निर्माण हुने भएको छ। छाया नेपाल नामक गैर सरकारी संस्थाको आर्थिक सहयोग तथा फोर्स नेपालको समन्वयमा विद्यालय हाताभित्र करिब 12 लाख रुपियाँ लागतमा सुविधा सम्पन्न भौतिक संरचनाको निर्माण हुने भएको हो। आज एक कार्यक्रमका बीच प्रमुख अतिथि कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले निर्माण हुने भवनको शिलान्यास गर्नुभयो। कार्यक्रममा छाया नेपालकै प्रमुख सविनी, फोर्स नेपालका प्रमुख शङ्कर चौसिर, गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत मोहन मरासिनी, नेपाली सेना शिवदल गणतीघरीका प्रमुख सेनानी टेकबहादुर चन्द लगायतले सुदूरपश्चिम समावेशी प्राथमिक विद्यालयको भौतिक सुधारका लागि आफूहरूले सहयोग गर्ने बताउनुभयो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणि साउदको सभापतित्वमा सम्पन्न भएको हो। करिब 7 वर्ष अगाडि स्थापना भएको विद्यालयमा अपाङ्गता भएका र पूर्वाधार र अन्य आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा अध्ययनरत करिब 40 जना विद्यार्थीहरूले कष्टका साथ अध्ययन गरिरहेका छन्। र कैलालीको कैलाली गाउँपालिकामा कृषि खाद्य सुरक्षा र लक्षित कार्यक्रमको सामाजिक लेखाजोखा कार्यक्रम आज सम्पन्न भएको छ। फाया नेपालले आयोजना गरेको कार्यक्रममा सीमान्तकृत समुदायलाई कृषि, खाद्य अधिकार, खाद्य सुरक्षा र लक्षित कार्यक्रम बजेट तथा सेवा सुविधाबारेमा जानकारी गराई उनीहरूको खाद्य अधिकार सुनिश्चित गराउनेप्रति केन्द्रित थियो। कैलाली गाउँपालिका कार्यालयका निमित्त प्रमुख बलराम चौधरीले आर्थिक वर्ष 2073-74 कृषि, खाद्य अधिकार, खाद्य सुरक्षा र दलित महिला बालबालिका र विपन्न समुदायको सामाजिक तथा आर्थिक विकास जीविकोपार्जनका लागि 15,16,000 बराबरको कार्यक्रम विवरण प्रस्तुत गर्नुभएको थियो। सरकारका गतिविधि हेर्दा निर्वाचन हुनेमा धेरै आशंका उब्जिएको एमाले उपाध्यक्ष भीम रावलको भनाई, सबै उपलब्धि समाप्त पार्ने विदेशी षड्यन्त्रमा सत्ताधारी दलहरू पनि हिस्सेदार बनिरहेको आरोप। सरकारी विद्यालयप्रतिको विश्वास घटिरहेका बेला माध्यमिक शिक्षाका सबै अधिकार स्थानीय तहलाई प्रत्यायोजन, विज्ञलाई परिचालन गर्न सक्ने नेतृत्वको खाँचो। दार्चुलामा सेनाको हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी, चुनावको मिति सरेपछि कार्यक्षेत्र खटिएका निर्वाचन अधिकृतहरू फिर्ता। र फुलबारीको खेदा र बहुलिया गाउँसँगै जोडिएको ललितपुर पनि मोहना कटानको कारण उच्च जोखिममा, ललितपुरका बासिन्दाको पनि बस्ती जोगाइदिन माग।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
साँझ 6:30 बजेको आजको खबर सकियो। राति 10 बजे अर्को बुलेटिनका साथ म उपस्थित हुनेछौँ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला। अहिलेलाई यो बुलेटिनबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ साँझ।
हित किची किना कंजूसी
अब छैन बहाना, छैन हिचकिच। ओके आईयूसीडी गर्भ निरोधक साधन एक पटक राखेपछि 12 वर्षसम्म निर्धक्क हुन सकिन्छ। थप जानकारी र ओके आईयूसीडी सेवाको लागि श्रीमान श्रीमती दुवै नजिकै रहेको ओके परिवार स्वास्थ्य सेवामा आजै जानुहोस् अनि ढुक्क भई रमाउनुहोस् वा 1115 निशुल्क फोन गर्नुहोस्।
नजिक आउनु मा
आयो ओखती
सब लोखती
हर बाजार बसायो ओखती
खेल खेल में खिलाड़ी को पसीना को गंध
गंदे फोर ठोकती राधर छुनियो संग
कपल मनी कर पल लौछ ओखती ले
मुहार मा गोरो पन छौछ ओखती ले
नम्मै ओखती
धन
धनगढ़ी का लागि पूजा कॉस्मेटिक पशुपति मंदिर रोड धनगढ़ी
म जस्तै तपाईं पनि बन्न सक्नुहुनेछ नगरपति किनकि बर्ज पेन्टले घर रंगाउँदा 100 भन्दा बढी घर धनीहरूले पाउनु हुनेछ नगद रु 35 लाख जति बर्ज को नगरपति शर्तहरु लागू हुनेछन्
DFM time check it's 7 pm
मलाई पर्खेर बस्नु भएका साथीलाई धेरै धन्यवाद म राजेश हमाल नयाँ अंकका साथ फेरि आइपुगे
अंक 106
हीरा तिमी यही सुतिरह है म झट्टै आइहाल्छु
तपाई आमा लिन जान्लान भाओ बाबा
होइन कुटमिरो घाँस लिन जान लागो
आज आमा लिन जाने भन्नु भए होइन जहिले पनि ढाट्नुहुन्छ
ढाटे होइन आउँछु आमा दिदी बहिनी ज्ञानी भएर खेलेर बस्नु है आएर म भटारी नै पकाइदिउँला
नाइ म पनि तपाईँसँगै जान्छु
बिरामी भएपछि त झन् अचाक्ली गर्छ यसले म गएर आइहाल्छु नि
नाइ जान्छु के
झन् माया गर्दा त नहुने के बिदी जिद्दी भागी त मलाई किन यस्तो पिर पार्छेछ
अनि फेरि तपाईँ जानुभयो